नमस्कार, विश्व वातावरण दिवस विशेष कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न वज्राचार्य अनि म गणेश थापा। यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला सुन्न सक्नुहुनेछ। आज विश्व वातावरण दिवस। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् 1974 हरेक वर्ष जुन 5 तारिक अर्थात् आजकै दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ। पछिल्लो समय वातावरण संसारमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखा परेको छ। सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस नै हो। पर्यावरण बढ्दै गइरहेको जनसङ्ख्या वृद्धि, सवारी साधनको चाप र औद्योगिक क्षेत्रमा निस्कने घातक ग्यासले गर्दा वायु तथा पानी समेत प्रदूषित बन्दै गएको छ। आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीव जन्तु बीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन आवश्यक छ। विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामीले सबै प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न आवश्यक भइसकेको छ। नेपालमा विश्व वातावरण दिवस मनाउनुको कारण के हो? विशेष गरी नेपालले अहिले वातावरणीय क्षेत्रमा भोगिरहेका जोखिमहरू के हुन्? देशभर बढ्दो वातावरणको जोखिमलाई न्यूनीकरण गर्न के गर्नु पर्ला? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ वातावरणविद भूषण तुलाधरसँग। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
नेपालमा विश्व वातावरण दिवस मनाउनुको औचित्य के हो र यसको महत्वलाई नेपालमा कसरी हेर्न सकिन्छ?
दुईटा कुरा गरौँ। एउटा त यो दिवसहरू जुन हुन्छन् होइन, कहिले वातावरण दिवस होला, कहिले पानी दिवस होला, कहिले वन जङ्गल सम्बन्धी दिवस होला, यो दिवसहरूको मुख्य उद्देश्य के हो भन्दाखेरि कम्तीमा त्यो एक दिन यो विषयमा सबैको ध्यान आकर्षण गर्ने र यसमा गर्नुपर्ने कामहरूको बारेमा चर्चा गर्ने र कुनै नयाँ काम सुरु गर्ने। त्यसैले अरू दिन पनि वातावरण दिवस मनाउनु पर्छ, वातावरणको बारेमा छलफल गर्नुपर्छ, वातावरण सम्बन्धी क्रियाकलापहरू अरू दिन पनि गर्नुपर्छ। तर जसरी हामी अरू दिन पनि पूजा गर्छौँ तर दसैँमा विशेष पूजा गर्छौँ, त्यसै गरिकन वातावरण दिवसको दिनमा चाहिँ विशेष गरिकन वातावरण सम्बन्धी विभिन्न क्रियाकलापहरू हुन्छन्, वातावरण सम्बन्धी छलफलहरू हुन्छन् र वातावरणीय मुद्दामा सम्बन्धित निकायको र सर्वसाधारणकै ध्यान आकर्षण गर्ने काम गर्छौँ। त्यसैले वातावरण दिवस अथवा कुनै पनि दिवसको महत्व त्यहाँनिर। जहाँसम्म नेपालको कुरा छ, नेपाल वातावरणको दृष्टिकोणले संवेदनशील अवस्थामा छ। किन भन्दाखेरि एकातिर हाम्रो देशमै विभिन्न खालका वातावरण समस्याहरू छन्। वायु प्रदूषणको समस्या छ, काठमाडौँमा, तराईका सहरहरूमा डढेलोको समस्या छ, त्यसै गरिकन विभिन्न सहरहरूमा पानीको समस्या छ, पानी प्रदूषण हुने र तराईतिर चुरेमा समस्या छ, इत्यादि प्रदूषणको समस्या छ, जैविक विविधता हराइरहेको त्यो समस्या छ र अर्को समस्या जलवायु परिवर्तनको समस्या छ, जुन संसारभरि छ तर हाम्रो जस्तो देशमा अझ यसमा विशेष महत्व राख्छ। किन भन्दाखेरि हामीले धेरै प्रदूषण नगरे तापनि, जलवायु प्रदूषण नगरे तापनि त्यसको असर हामीले भोग्न थालेका छौँ र त्यसको असर हामी भोग्ने क्षमता पनि अथवा त्यससँग जुझ्ने क्षमता पनि कम राख्छौँ। त्यसैले यो पनि हाम्रो लागि महत्त्वपूर्ण विषय हो। त्यसैले वातावरणप्रति हामी संवेदनशील भएको हुनाले र वातावरणीय असर हामी कहाँ धेरै पर्ने भएको हुनाले विशेष गरिकन वातावरण दिवस हाम्रो लागि महत्त्वपूर्ण छ र यसमा हामीले विभिन्न प्रकारका वातावरण समस्याहरू र त्यसका समाधानहरूको बारेमा छलफल गर्न र कामहरू गर्न आवश्यक।
भूषण सर, यहाँ आफै पनि लामो समयदेखि वातावरणको क्षेत्रमा संलग्न भएर अध्ययन अनुसन्धानका कार्य पनि गरिरहनु भएको छ। खास गरी नेपालले अहिले वातावरणीय क्षेत्रमा सामना गरिरहेका मुख्य चुनौतीहरू के हुन्?
सहरी क्षेत्रमा हेर्दाखेरि प्रदूषण नै हो भन्नुपर्छ, किनभने वायु प्रदूषण अत्याधिक मात्रामा छ, विशेष गरिकन जाडोको मौसममा, सुक्खा मौसममा, तराईका क्षेत्रमा अझ बढी छ भने काठमाडौँ जस्ता ठाउँमा पनि धेरै छ। एउटा सहरी क्षेत्रमा वायु प्रदूषण एउटा हो भने त्यस्तै गरिकन अन्य खालका प्रदूषणहरू, नदीनालामा हुने प्रदूषण भयो, फोहोरबाट हुने प्रदूषण इत्यादि सहरी क्षेत्रमा छन् र हाम्रो जस्तो देशमा जहाँ सहरीकरण तीव्र गतिमा भइरहेछ त्यो प्रदूषणलाई अथवा त्यो वातावरणीय असरलाई व्यवस्थापन गाह्रो भएका छ। दोस्रो ग्रामीण क्षेत्रमा हेर्ने हो भने त्यहाँ पनि वायु प्रदूषण छ तर त्यो भनेको यो घरभित्रको धुवा बढी हुन्छ। अहिले पनि आधाभन्दा बढी नेपालीहरूको घरमा दाउरा गुइँठा जस्ता इन्धनहरू प्रयोग गर्छ खाना पकाउनको लागि, त्यसबाट हुने प्रदूषण अत्याधिक मात्रामा हुने गर्छ। त्यो प्रदूषण भनेको काठमाडौँ जस्तो सहरमा हुने प्रदूषणभन्दा बढी हुने गर्छ त्यो भान्साभित्र, र त्यसबाट पीडित हुने भनेको विशेष गरिकन महिला र बालबालिकाहरू नै हो। र तेस्रो भनेको जुन जलवायु परिवर्तनको असर छ, त्यो अघि पनि भनिहाले सबै ठाउँ असर पर्छ र हाम्रो जस्तो देशमा अझ बढी पर्छ र त्यो असर हिमाली क्षेत्रमा पनि पर्छ, हिउँ पग्लेर तराईमा पनि पर्छ, त्यहाँका जलस्रोतलाई असर गर्छ, बेला बेलामा खडेरी हुने हामीले देखिआएका छौँ, पोहोर साल पनि बाँच्यो र त्यसपछि फेरि बाढी हुने सम्भावना, बाढी पहिरोको सम्भावना, यस्ता घटनाहरू पहिला भन्दा बढी भइरहेकोले र जति पनि हामीले विकास गरेका छौँ त्यसमा पनि त्यसले गर्दाखेरि झन् असर पर्न सक्ने भएको हुनाले त्यो हाम्रो लागि एउटा गम्भीर चुनौतीको रूपमा अगाडि आएको छ। त्यसैले एकातिर प्रदूषण छन् भने अर्कोतिर यो जलवायु परिवर्तनको असर हामीले सामना गर्नुपर्ने भएको छ।
भूषण सर, अहिले जे जति मात्रामा वातावरणीय क्षेत्रमा जुन खालको जोखिम देखिरहेको छ त्यो जोखिम देखिनुको पछाडि मानवीय कारण पनि छ?
निश्चय पनि यो मानवीय कारण नै हो भन्न सक्छौँ हामी। जलवायु परिवर्तनकै कुरा गर्दाखेरि पनि त्यो मानवीय कारणले नै हुने गरे हो। जुन जलवायु परिवर्तन किन हुन्छ त भन्दाखेरि हरित गृह ग्यास एकदमै धेरै उत्सर्जन भएपछि त्यसबाट जलवायु परिवर्तन हुने हो। तर त्यो हरित गृह ग्यास कहाँबाट उत्पन्न हुन्छ भन्दाखेरि मानवीय क्रियाकलापबाटै हुन्छ। चाहे त्यो घरको भान्सामा बालेको आगोबाट निस्किया धुवा होस् अथवा फ्याक्ट्रीबाट होस् अथवा गाडीबाट होस्, त्यसै गरिकन प्रदूषणको कुरा गर्दाखेरि पनि त्यो मानवीय कारणले हुन्छ। अक्सर धेरै जसो जस्तै इभन तपाईँको डडेलोको वन डडेलोकै कुरा गर्ने हो भने पनि त्यो पनि धेरै जसो डडेलो 90% भन्दा बढी मानवीय क्रियाकलापबाटै हुने गर्छ। त्यसैले वातावरणीय समस्यामा मुख्य कारक भनेकै मानव तथा मानवले गर्ने क्रियाकलापहरू हुन्। त्यसैले त्यहाँनिर समस्या समाधान गर्नुपर्ने आवश्यक छ। त्यसैले मानवीय क्रियाकलापबाट हुनु भनेको नराम्रो पनि हो तर त्यसको समाधान पनि मानवले नै निकाल्नुपर्ने भएको हुनाले समाधान पनि हाम्रो अगाडि, प्रदूषण पनि हाम्रो अगाडि छ, त्यसको सल्युसन पनि हाम्रो अगाडि छ। कतातिर जाने भनेको हाम्रो आफ्नो चोइस हो।
यो वातावरणीय प्रदूषणको जुन जोखिम अहिले नेपालमा देखिरहेको छ यसको समाधानका लागि मानव आफै पनि हो। यहाँले जुन भनिरहँदाखेरि जोखिमको अवस्था न्यूनीकरण भएको देखिन्छ।
जोखिमको अवस्था धेरै अचम्म बढिरहेछ होइन, किन भन्दाखेरि मानवीय क्रियाकलापहरू वातावरण मैत्री हुन सकेको छैन। जति जति हामी विकास गर्दै जान्छौँ हाम्रो क्रियाकलापले बढी प्रदूषण गर्दै जान्छ। जस्तै भनौँ न देश विकास हुँदै जाँदाखेरि त्यहाँ गाडीहरू थपिन्छ, गाडीहरू थप्यो त्यहाँ गाडीहरूबाट प्रदूषण हुने गर्छ, त्यसै गरिकन उद्योगहरू थपिन्छ त्यहाँबाट प्रदूषण हुने गर्छ इत्यादि। तर राम्रो कुरा के छ भन्दाखेरि त्यसको समाधानको उपाय पनि सँगसँगै आइरहेको छ। जस्तै गाडीबाट प्रदूषण हुन्छ भनेर हामीले भन्यौँ तर विद्युतीय सवारी साधनहरू पनि आइरहेछ। त्यसै गरिकन हामीले सार्वजनिक यातायातमा चढ्न सक्छौँ, साइकल चढ्न सक्छौँ, हिँड्न सक्छौँ, यी सबै समाधानको उपायहरू हामीसँग छन् नभए होइन। त्यसै गरिकन उद्योगहरूमा पनि कुरा गर्ने हो भने कति उद्योगहरूमा जुन प्रदूषण हुन्छ त्यसको न्यूनीकरण गर्ने उपायहरू छन्। जस्तै इटा उद्योगमा प्रदूषण हुन्छ, इटा उद्योगको प्रदूषण नियन्त्रण गर्ने उपायहरू नभए होइन, त्यसमा जुन प्रयोग हुने कोइला छ त्यसको ठाउँमा यो बायो ब्रिकेट प्रयोग गर्न सकिन्छन्, जसले जुन हाम्रै देशमा उत्पादन हुन्छ त्यसले प्रदूषण न्यून गर्न सक्छ, अथवा इँटा बनाउने तरिकामा केही परिवर्तन गर्न सकिन्छ। कोइला नै प्रयोग गर्ने हो भने पनि माटोसँग मिलाएर प्रयोग गर्यो भने त्यसबाट प्रदूषण कम हुन्छ भन्छन्। इत्यादि उपायहरू, प्रविधिहरू, हामीले गर्न सक्ने कुराहरू धेरै छन्। त्यसतर्फ हामी लाग्नु पर्यो, त्यसतर्फ सरकारले पनि जनतालाई लाग्नको लागि प्रोत्साहन गर्नुपर्ने आवश्यक।
भूषण सर, काठमाडौँ लगायतका सहरमा जुन खालको बढ्दो वायु प्रदूषणको जोखिम देखिन्छ यसलाई नियन्त्रण गर्न के गर्नु पर्ला?
हामीले सबभन्दा पहिला के बुझ्नुपर्छ भन्दाखेरि यो वायु प्रदूषण धेरै जसो हाम्रै कारणले भयो। केही मात्रामा प्रदूषण बाहिरबाट पनि आउँछ। काठमाडौँमा प्रदूषण काठमाडौँ बाहिरका ठाउँहरूबाट आउँछन् अथवा देशै बाहिरबाट पनि भारततिरबाट पनि प्रदूषण आउँछन्। तर त्यो भनेको न्यून हो। हाम्रो आफ्नो जुन प्रदूषण उत्पादन हुन्छ त्यो भनेको करिब करिब यहाँको दुई तिहाई प्रदूषण भनेको त यहीँबाट उत्पादन। त्यसपछि हामीले बुझ्नुपर्ने भनेको त्यो कहाँबाट आइरहेको छ। एक अघि मैले भनिहालेँ, घरभित्रको धुवा किचनबाट आइरहेको छ। यदि हामीले घरमा दाउरा गुइँठा प्रयोग गरिरहेछौँ भने बिजुलीतर्फ स्विच गरौँ। आजकल त इन्डक्सन चुलो त बजारमा धेरै आइसकेको छ। अहिले एलपिजी ग्यास दाउरा महँगो भइरहेको बेलामा बिजुलीमा स्विफ्ट गर्न सकिन्छ, एउटा त्यो उपाय हो। दोस्रो कहाँबाट प्रदूषण भइरहेछ भन्दाखेरि गाडीहरूबाट, र गाडीहरू जुन थोत्रो गाडीमा छन् त्यसले धुवा बढी फाले होला अथवा राम्रोसँग त्यसको मर्मत सम्भार नगर्दाखेरि त्यसले धुवा फालिरहेको होला। त्यसैले गाडीको प्रदूषण रोक्नको लागि पनि हामीसँग विशेष गरिकन चारवटा उपाय हुन्छ। जस्तै गाडीमा हुने इन्धन हेर्ने, सकेसम्म विद्युतीय गाडी चढ्ने। दोस्रो भनेको गाडी नै प्रदूषण कम गर्ने खालका गाडीहरू हुन्छन्, जस्तै साइकल भयो अथवा विद्युतीय गाडीहरू नै भयो। तेस्रो भनेको त्यो गाडीको मर्मत सम्भार राम्रोसँग गर्ने, र चौथो भनेको सार्वजनिक यातायातको प्रयोग गर्ने अथवा यातायात प्रणालीमा सुधार गर्ने। यी सबै कुराहरू हामीले गर्न सक्छौँ। हामीसँग गाडी छ भने, मोटरसाइकल छ भने त्यसको मर्मत सम्भारमा अलिकति ध्यान दियो भने पनि यो कम हुन सकिन्छ। तेस्रो भनेको एउटा मैले सबभन्दा पहिला चुलो भने, त्यसपछि गाडी भने, तेस्रो भनेको फोहोर बाल्नाले पनि हुने गर्छ। फोहोरको व्यवस्थापन घरमै गर्न सकिन्छ अथवा फोहोर व्यवस्थापन गर्ने कम्पनी होस्, नगरपालिका होस्, त्यहाँ दिन सकिन्छ अथवा पुनः प्रयोग गर्नलाई दिन सकिन्छ। बाल्न आवश्यक छैन, बाल्नु हुँदा पनि हुँदैन, र अरूले बाले तापनि त्यो चाहिँ नगरपालिकालाई रिपोर्ट गर्नुपर्ने हुन्छ। त्यसैले फोहोर बाल्ने काम पनि कम गरौँ। र चौथो भनेको उद्योगहरू। काठमाडौँमा त्यति धेरै उद्योगहरू छैनन्, तर पनि इटाभट्टा छन् होइन, इटा उद्योगहरू छन्, त्यसै गरिकन डेरीहरू छन्, बोइलर भएका उद्योगहरू छन्। यी उद्योगहरूबाट पनि प्रदूषण कम गर्न सकिन्छ, कम गर्न आवश्यक। त्यसमा प्रविधिहरू छन्, त्यो प्रविधिमा जानको लागि सरकारले उद्योगहरूलाई प्रोत्साहन गर्नु पर्यो, र कुनै कुनै उद्योग त काठमाडौँलाई उपयुक्त छैन भने बाहिर सार्न पनि सहयोग गर्न आवश्यक छ। त्यसैले यो चारवटा कुरा, उद्योग, यातायात, फोहोर जलाउने र भान्साभित्रको प्रदूषण हामीले कम गर्न सक्यौँ भने काठमाडौँमा धेरै हदसम्म प्रदूषण नियन्त्रण गर्न सकिन्छ।
वातावरण संरक्षणमा तिनै तहका सरकार र आम नागरिकको भूमिका कस्तो हुनुपर्छ?
तिनै तहको सरकारको आफ्नो आफ्नो भूमिका। तपाईँ संघीय सरकार भन्ने हो भने संघीय सरकारले बनाउने भनेको नीति हो, संघीय सरकारले एउटा सबैलाई समेटेर लान सक्ने हो र लान आवश्यक। दोस्रो, प्रदेश सरकार पनि आफ्नो भूमिका छ। जस्तै यातायातको व्यवस्थापन भनेको अक्सर प्रदेश सरकारको भूमिकामा पर्छ, त्यहाँनिर प्रदेश सरकारले गर्न सक्छ, अथवा चाहिँ यो वन जङ्गल व्यवस्थापनमा पनि प्रदेश सरकारको ठुलो भूमिका छ। सबभन्दा ठुलो भूमिका त स्थानीय सरकारको हुन्छ, किनभने स्थानीय सरकार भनेको जनतामा को सबैभन्दा नजिकमा बसेर काम गर्ने सरकार हो, अथवा स्थानीय सरकार भनेको त नीति र जनताको बीचको साँगो हो। त्यसले जनतासँग छलफल पनि गर्छ, जनताको पीरमर्का पनि बुझ्छ र जनतालाई प्रत्यक्ष असर हुने खालका आयोजनाहरू क्रियाकलापहरू गर्न सक्छन्, जसले गर्दाखेरि प्रदूषण घटाउन सक्छ। जस्तै भनौँ न, फोहोर व्यवस्थापनको कुरा होस् अथवा इभन यातायात व्यवस्थापनको कुरा होस्, प्रदूषण कम गर्ने उद्योगहरूलाई प्रवर्धन गरेर होस्, यी कुराहरू स्थानीय सरकारले गर्न सक्छ, गर्नुपर्छ र जनताले पनि त्यसमा सहयोग गर्नुपर्छ। जनताले गर्ने भनेको एक, प्रदूषण नगर्ने, सकेसम्म प्रदूषण नगर्ने, आफूले आफूसँग मोटरसाइकल छ भने पनि सकेसम्म नचढ्ने र बेला बेलामा सर्भिसिङ गर्ने इत्यादि। दोस्रो भनेको प्रदूषणबाट बच्ने, प्रदूषण भएको ठाउँमा नजाने, जानै पर्यो भने पनि मास्क लगाउने, प्रदूषण बढी भएको समयमा नजाने, मास्क लगाउने इत्यादि। तेस्रो भनेको आवाज उठाउने, जसले नराम्रो काम गरेछ, सँगै छिमेकीमा कसैले आगो बालेछ, फोहोर बालेछ भने त्यहाँनिर गएर उहाँलाई भन्ने अथवा नगरपालिकालाई भन्ने। यो प्रदूषण रोक्नको लागि सबैले मिलेर आवाज उठायो भने मात्रै यो केही हुन्छ। त्यसैले आवाज उठाउने काम पनि स्थानीय जनताको हो। त्यसैले सबैको यसमा भूमिका छ, चाहे संघीय सरकार होस्, प्रदेश सरकार होस्, स्थानीय सरकार होस् अथवा निजी क्षेत्र र जनसमुदायको, सबैले आफ्नो भूमिका गर्न आवश्यक छ।
भूषण सर, हामी कार्यक्रमको अन्तिममा छौँ। वातावरण संरक्षणका लागि दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यहरू के के हुन्?
यसमा सबभन्दा पहिला सरकारले के बुझ्नु पर्यो भनेको, यो हाम्रो लागि प्राथमिकतामा पर्ने विषय हो भनेर, चाहे जलवायु परिवर्तन भन्नुहोस्, चाहे प्रदूषण भन्नुहोस्। प्रदूषणको कारणले गर्दाखेरि नेपालमा हरेक वर्ष करिब 40,000 मृत्यु हुन्छ भन्छ, अथवा अहिले त नेपालमा मृत्युको सबभन्दा प्रमुख कारण नै वायु प्रदूषण गरेको छ। त्यसैले प्रदूषण भनेको हाम्रो लागि एउटा प्रमुख प्राथमिकतामा राख्नुपर्ने विषय हो र त्यही अनुसारले नै सरकारले काम गर्नुपर्ने हुन्छ। प्राथमिकतामा राख्ने नै एउटा ठुलो कुरा हो। प्राथमिकतामा राख्ने भन्ने बित्तिकै त्यसलाई के गर्नुपर्छ भनेर नीति नियम बनाउने, जस्तै भनौँ न, नेपालको लागि वायु प्रदूषण नियन्त्रण गर्नको लागि के गर्नु पर्ला भनेर अहिलेसम्म नीति पनि छैन, नियम पनि छैन, कानुन छैन अथवा योजना पनि छैन, त्यो बनाउनु पर्ने हो। दीर्घकालीन रूपमा के गर्नु पर्ला भनेर जुन प्रश्न सोध्नुभयो, सबभन्दा पहिला दीर्घकालीन रूपमा के गर्ने भन्ने योजना बनाएर त्यसलाई आधिकारिक रूपमा सरकारले मन्त्री परिषदबाटै पारित गरेर त्यसपछि त्यसलाई मा लगानी गर्ने हो। एउटा दीर्घकालीन योजना बनाएर लगानी गर्ने हो र बेला बेलामा हामी कहाँ पुग्यौँ भनेर हेर्ने हो। जस्तै भनौँ न, हामी अहिले के गर्छ हुन्छ भन्दाखेरि हरेक वर्ष बजेटमा जहिले पनि प्रश्न आउँछ, यसपालिको बजेटमा के हुन्छ भनेर कसैलाई थाहा हुँदैन। विद्युतीय गाडीमा कर बढ्ने हो कि घट्ने हो भनेर, यो त 2-3 वर्षको लागि नै एउटा कार्यक्रम बनाउने पर्ने हो। 3 वर्षको लागि यस्तो खालको कर हुन्छ, यस्तो खालको छुट हुन्छ, हामीले विद्युतीय गाडी प्रवर्धन गर्नको लागि के गर्छौँ भनेर त्यो योजनामै हुनु पर्यो, कार्यक्रममै हुनु पर्यो र बजेट पनि क्लियर भयो भने काम गर्न सजिलो हुन्छ। निजी क्षेत्रले पनि यसमा लगानी गर्न सक्छ, व्यक्ति व्यक्तिले पनि यसमा लगानी गर्न सक्छ। त्यसैले यो एउटा सबैको सरोकारको विषय हो। त्यसैले सबैलाई समेटेर योजना बनाउनुपर्छ, दीर्घकालीन योजना बनाउनुपर्छ र त्यो योजनामा लगानी पनि गर्न आवश्यक छ।
हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद छ।
अहिले सुन्नुभयो विश्व वातावरण दिवसका अवसरमा रहेर वातावरणविद भूषण तुलाधरसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई विश्व वातावरण दिवस विशेष कार्यक्रम यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।